الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. رمضان المبارک کو کلام اللہ کے ساتھ ایک خاص مناسبت ہے، اس لیے جتنی بھی آسمانی کتابیں نازل ہوئیں وہ سب رمضان المبارک میں ہیں. تین رمضان کو حضرت آدم علیہ السلام کو صحیفے نصیب ہوئے، چھ رمضان کو حضرت ابراہیم علیہ السلام کو صحائف ملے، 12 رمضان کو داؤد علیہ السلام کو زبور ملی، 18 رمضان کو عیسیٰ علیہ السلام کو انجیل ملی، اور 27 رمضان کو نبی علیہ السلام کو قرآن ملا. رمضان اور قرآن کے اندر خاص مشترکہ صفات ہیں. مثال کے طور پر، روزہ قیامت کے دن انسان کی شفاعت کرے گا، تو قرآن مجید کے بارے میں ہے کہ وہ بھی قیامت کے دن انسان کی شفاعت کرے گا. الصیام والقرآن یشفعان، تو روزہ بھی شفاعت کرے گا، رمضان بھی شفاعت کرے گا، اور قرآن بھی شفاعت کرے گا. دوسری بات، تلاوت سے انوار برستے ہیں، روزہ دار آدمی پر بھی اللہ رب العزت کی طرف سے انوار برستے ہیں. قرآن اللہ کا کلام ہے، اس لیے اس سے قرب خاص نصیب ہوتا ہے. روزے کے بارے میں فرمایا، الصوم لی وانا اجزا بہ، تو روزہ بھی انسان کو اللہ کا خاص قرب عطا فرما دیتا ہے. تلاوت میں تشبہ بالحق ہوتا ہے، اللہ نے بھی قرآن کی تلاوت کی، متکلم تو وہی تھے جن کا کلام. روزہ دار آدمی کو بھوکا پیاسا رہنے کی وجہ سے اللہ کی صفات کے ساتھ تشبہ نصیب ہوتا ہے. تو روزے میں اور قرآن میں بہت ساری مناسبتیں ہیں، اس لیے یہ مہینہ اللہ کے کلام کے ساتھ مناسبت رکھتا ہے. امام ربانی مجدد لسانی رحمت اللہ علیہ فرماتے ہیں، اے کاش بقیہ سال میں اترنے والی رحمتوں کو رمضان المبارک کی رحمتوں کے ساتھ وہ نسبت ہوتی جو ایک دریا کو سمندر کے ساتھ ہوتی ہے، مگر وہ مناسبت بھی نہیں ہے. اکیلے رمضان میں اتنی برکتیں، اتنی رحمتیں نازل ہوتی ہیں. یہ عجیب مہینہ ہے، اس لیے اس مہینے میں تراویح میں قرآن پاک کا پڑھنا، اس کو عبادت بنایا گیا. روزہ دار کو چاہیے کہ جتنی تلاوت کر سکے، جتنی تلاوت کر سکے اتنا کم. ہمارے اکابر رمضان المبارک میں تلاوت کا بہت اہتمام فرماتے تھے. چنانچہ امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ ایک قرآن پاک دن میں، ایک قرآن پاک رات میں 60 ہو گئے، اور 3 قرآن مجید تراوی کی نماز میں. رمضان المبارک کے اندر 63 مرتبہ قرآن مجید کو مکمل پڑھتے تھے. ہم نے تو تراوی میں ایک دفعہ سنا نا، 63 मरतबा, अल्लाह अकबर। बच्चों के हाथ में नावल आ जाए ना तो माँ बाप चीखते रहे, छोड़ते नहीं, पढ़ते रहते हैं। तो बच्चों को जब मैं कभी देखता हूं ना तो मुझे फौरन कुरान याद आता है कि काश जितना इस बच्चे को नावल पढ़ने का शौक है और मजा पा रहा है, काश कि हम अल्लाह का कुरान पढ़ने पर वो मजा पा लेते। और जिनके दिल कुरान के नूर को कबूल करते हैं उनको मजा ऐसा ही आता है। चुनाचे इमाम शाफी रहमतुल्लाह अलैह के बारे में है कि रमजान मुबारक में 70 कुरान मजीद मुकम्मल पढ़ा करते थे। यहां पर कुछ लोगों के जहन में एक इश्काल वारिद होता है, वो जी कुरान मजीद को 3 दिन से पहले मुकम्मल नहीं पढ़ना चाहिए। वो तो नादरा खान लोगों के लिए है। हाफिज के लिए कहीं पाबंदी है कि एक दिन में इतना पढ़ सकता है, ऐसे ज्यादा नहीं पढ़ सकता? कहीं पाबंदी नहीं। हाफिज का काम कुरान मजीद के हिफ्ज को मजबूत रखना, चाहे उसे एक दिन में पूरा कुरान पढ़ना पड़े, चाहे एक दिन में 2 मरतबा कुरान पढ़े। तो वो मसला नाजरा खां बंदे के लिए है, लेकिन वो हुफाज पे भी लगा देते हैं। जबकि सहाबा रजी अल्लाह ताला अनहुम से भी साबित है कि वो हुफाज थे, एक दिन में एक कुरान मजीद की तिलावत कर लिया करते थे। इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह, उनका मामूल पूरी जिंदगी हर हफ्ते कुरान मजीद पढ़ने का था। रोजाना एक मंजिल पढ़ा करते थे और 7वें दिन कुरान मजीद मुकम्मल होता था। कतादा रहमतुल्लाह अलैह, उनके यहाँ दरस कुरान का भी मामूल था और हर 7वें दिन कुरान मजीद के ख़त्म का भी मामूल था। लेकिन जब रमज़ान शुरू होता था तो फिर वो हर 3 दिन में कुरान मजीद मुकम्मल पढ़ा करते थे। जब आखिरी अशरा शुरू होता था तो हर रात में कुरान मजीद मुकम्मल पढ़ा करते थे। सुभान अल्लाह, ये कुरान मजीद के आशिक थे। इमाम ज़ोहरी रहमतुल्लाह अलैह का कौल है कि रमज़ान हुवा तिलावतुल कुरान व इतआमुत ताम। रमज़ान तो भाई खाना खिलाना सहरी अफ्तारी का और कुरान पढ़ना। सुभान अल्लाह। इमाम मालिक रहमतुल्लाह अलैह, रमज़ानुल मुबारक जब आता था तो अपने दर्स को मौकूफ कर देते थे, ख़त्म कर देते थे और फरमाते थे हाज़ा शहरुल कुरआनी, ये कुरान मजीद की तिलावत का महीना है। तो पूरा महीना कुरान की तिलावत में गुजारा करते थे। सईद आयशा सिद्दीक रज़ी अल्लाह ताला अन्हा दिन के शुरू में पूरे कुरान मजीद की तिलावत फरमाया करती थी। ज़ुबैद रहमतुल्लाह अलैह के यहाँ हर आने वाला बंदा, उसका ये मामूल था कि रोज़ाना एक कुरान पाक पढ़े। मंसूर इब्ने ज़ादान के बारे में आता है कि यख्तिमुल कुरान मा बैन ज़ुहर वल असर, ज़ुहर और असर के दरमियान पूरे कुरान की तिलावत कर लिया करते थे। अल्लाहू अकबर। आप हैरान हो रहे होंगे कि इतनी थोड़ी देर में और इतना जल्दी। जी करने वाले करते हैं। लड़कपन में हमारे एक उस्ताद थे, अल्लाह ने उनको कोयल की आवाज दी हुई थी। इतना सोज था उनकी आवाज में कि जिंदगी में ऐसी आवाज नहीं सुनी। कुरान पढ़ते थे, लोग मस्त हो जाते थे। हम लोग उस वक्त चंद साल के थे, 7 साल 8 साल कोई ऐसी उम्र होगी। रमजान का महीना था तो उनके 30-35 शागिर्द थे जो हुफाज थे। शहर की मुख्तलिफ मसाजिद में वो कुरान की तिलावत कर रहे थे, सुना रहे थे। तो रोजाना तरावी के बाद वो आते और अपने उस्ताद को कारगुजारी सुनाते, फिर अगले दिन की इंस्ट्रक्शंस लेके जाया करते थे। अल्लाह की शान के एक दिन, वो कोई रमजान की आखिरी अशे की रात थी, कोई 30-35 हुफाज जमा थे। उनमें से एक कहने लगा कि हजरत आज कुरान हो जाए। कहने लगे हाँ, मेरी 4 रकअत तरावी रहती है, मैंने पढ़नी है। लो जी, उन्होंने आगे मुसल्ले पे नियत बांध ली और हम लोग पीछे खड़े हो गए। वो कुरान पढ़ते रहे और हम सुनते रहे। हमें नहीं पता चला कि हम कहाँ खड़े हैं और क्या है। बस वो पढ़ रहे थे और हम झूम रहे थे। पता उस वक्त चला जब उन्होंने 29 पारे पढ़ने के बाद पहली मर्तबा रुकू किया, और हमारी हालत ये थी कि हम रुकू में जाना चाहते थे, जा नहीं पा रहे थे। जिसम जैसे एक जगह फ्रीज हो जाता है ना, तो हम घंटों खड़े हो गए सब हुफाज के पीछे। अल्लाह की शान, पहला रुकू 29 पारे पे किया और दूसरी रकत में आखिरी पारा पढ़ के उन्होंने 2 रकत में पूरा कुरान मजीद मुकम्मल पढ़ लिया। जो उशाक होते हैं उनको कुरान मजीद पढ़ने से ऐसी मोहब्बत होती है, ये अल्लाह का कलाम है। असल में हम अभी इस मजे से वाकिफ ही नहीं। कल भी किसी मजलिस में मैं अपने दोस्तों से कह रहा था कि बचपन में एक बच्चे के लिए बड़ी बात होती है कि उसको गुड़ की डली मिल जाए। अब वो गुड़ की डली के मजे पे फरेफ्ता, गुड़ की डली मांगेगा, उसे गुड़ की डली दे दो वो खुश हो जाएगा गुड़ की डली पे। वही बच्चा जब जवान हो जाता है, बलूगत की उम्र को पहुंच जाता है, अब उसकी शादी हुई तो शादी की रात कोई उसे कहे कि भाई आज घर ना जाओ, हम तुम्हें गुड़ की डली देंगे, तो उसको कितना अजीब महसूस होगा। हैं? वो दिल में यही कहेगा ना कि गुड़ की डली का क्या ताल्लुक इस अनार की कली के साथ। ये बिल्कुल इसी तरह है कि अल्लाह वालों को कुरान मजीद की लज्जत से आशनाई हो जाती है। इसलिए हमारे बुजुर्गों के हालात जिंदगी में लिखा कि वो रात के अंधेरे के इस तरह मुंतजिर रहते थे जैसे दुल्हा अपनी दुल्हन से मुलाकात के लिए रात का मुंतजिर हुआ करता है। ऐसे रात का इंतजार होता था, कुरान पढ़ेंगे, अल्लाह के सामने खड़े होंगे। अल्लाह, इमाम आजम वनीफ रहमतुल्लाह ने 40 साल इशा के वजू से फजर किया था, इशा के वजू से फजर की नमाज अदा की। अब इस पर बाद लोगों को अश्काल वारिद हो जाता है, कहते हैं जी इशा के वजू से फजर की नमाज। मैंने कहा क्यों, इसमें क्या रुकावट है? कहने लगे जी बीवी के हुकूक और फराइज। मैंने कहा रात का वक्त मुतय्यन है। पहले तो वो इसी पे चुप हो गया, फिर मैंने उन्हें बात समझाई। मैंने कहा देखो, एक होती है उर्फ में बात करनी, ये जो उर्फ है ना इसको शरीयत ने कबूल किया है कि उर्फ में क्या बात की जाती है। अब देखें जरा, अल्लाह ताला फरमाते हैं कि कुरान मजीद तिबियान अल्ली कुल्ली शई, हर चीज की इसमें वजाहत। अब एक उर्फ में बात की गई ना, अब अगर कोई बंदा कहे जी क्या इसमें आइसक्रीम बनाने का तरीका लिखा है, तो उसको कहेंगे पागल, ये कोई खाना पकाने की किताब थोड़ा है, ये किताब हिदायत है। हिदायत से मुताल्लिक एक इंसान को जिन बातों की जरूरत है अल्लाह ने उन तमाम को खोल दिया। हिदायत के लिए किसी दूसरी किताब की तरफ रुजू करने की जरूरत नहीं। अब वो कह जी नहीं, कुल्ली शय, हर चीज इसमें है। अब कुल को पकड़ के बैठा रहे तो उसको कहेंगे ना तुम पागल हो, तुम इसके मफहूम को ही नहीं समझ रहे। ये उर्फ में बात की जा रही है। मलका बिल्किस के बारे में कुरान मजीद में आता है, वह ऊतियत लहू मिन कुल्ली शय, वह ऊतियत लहा मिन कुल्ली शय, हर चीज थी उसके पास। अब कोई बंदा पूछे जी उसके पास रेफ्रिजरेटर था, उसके पास आजकल एयर कंडीशन था, उसके पास लिमोजीन कार थी, तो कहेंगे पागल आदमी, उस दौर में बादशाहों के पास जो होता था वो सब कुछ उसके पास था। तो कुल के लफ्ज को पकड़ के बैठ तो नहीं ना जाएंगे, उर्फ में बात की जा रही है। अच्छा, नबी अलैहिस्सलाम ने ग़ज़वे हुनैन में फरमाया अनन नबी उला कज़िब अना इब्न अब्दुल मुत्तलिब। अब कोई पकड़ के बैठ गया इन लफ्जों को कि जी नबी अलैहिस्सलाम तो हजरत अब्दुल्ला के बेटे थे, दादा का नाम क्यों लिया, अब्दुल मुत्तलिब का नाम क्यों भाई? तो कहेंगे कि भाई उर्फ में खानदान की जो मशहूर हस्ती हुआ करती थी उसकी निस्बत बताया करते थे, मैं उस खानदान के उस बंदे के साथ निस्बत रखना। तो उर्फ को शरीयत ने कबूल किया। चुनाचे एक उस्ताद अगर बुखारी शरीफ पढ़कर फारिग हो और मदरसे में पढ़ाना शुरू कर दें, पूरी जिंदगी पढ़ाते रहें, 30 साल उनका यही मामूल रहे मदरसे पढ़ाएं, फौत हो जाएं, अब लोग उनका तذکرہ करते कहें जी सारी उम्र बस पढ़ते पढ़ाते ही रहे, ऐसे कहते हैं ना जी, सारी उम्र बस पढ़ना पढ़ाना ही, तो सारी उम्र का क्या मतलब, छुट्टी कभी नहीं थी, दिन में भी पढ़ाते थे रात में भी पढ़ाते थे, नहीं, सारी उम्र से मुराद मामूल ये था। तो इसी तरह जब कहते हैं कि जी 40 साल ईशा से लेके फजर तक फजर की नमाज पढ़ी, तो इसका क्या माना कि हजरत का मामूल यही था। तो उर्फ में इस चीज को कबूल करना चाहिए। हमारे हजरत रहमतुल्लाह अलैह, हजरत मुर्शिद आलम रहमतुल्लाह अलैह, एक मर्तबा मरी में रमजान मुबारक में गए, ये आजिज खिदमत के लिए साथ था, 90 साल की उम्र हो चुकी थी और डायबिटिक भी थे, शुगर की बीमारी, और आपको पता ही है कि शुगर के मरीज उसको हर चंद घंटे के बाद यूरिनेशन की जरूरत पेश आती है। हजरत ने रोजा इफ्तार किया और वुजू करके मस्जिद में तशरीफ ले आए। उस रात उस मस्जिद में कुर्रा हजरात भी आए हुए थे। वो एक अजीब मामूल है जी, मुल्क के चुने हुए कुर्रा वहां आते हैं, और इमाम साहब कहने लगे कि 36 साल गुजर चुके, ऐसे हजरात ने यहां तरावी पढ़ाई कि किसी एक हाफिज को एक मर्तबा लुकमा देने की जरूरत पेश नहीं आई 36 साल में। खड़ा ही ऐसे बंदे को करते हैं कि जिनको सूरह फातिहा की तरह पूरा कुरआन मजीद याद होता है, ऐसे बंदों को खड़ा करते हैं। एक तो होता है ना कि जी एक दफा लुकमा नहीं, जरूरत ही पेश नहीं आई लुकमे की 36 साल में, अल्लाह हू अकबर। तो चुने हुए कुर्रा हजरात इश्क रखने वाले वहां पहुंच जाते हैं। खैर तरावी पढ़ी, तरावी के बाद फिर कुरान मजीद की तिलावत, और हमारे हजरत मुर्शिद आलम रहमतुल्लाह अलैह तो आशिक कुरान थे। हजरत बैठे रहे, तिलावत होती रही होती रही, सुबहान अल्लाह, हत्ता के सहरी का वक्त खत्म होने में 1 घंटा रह गया। तो इंतजामिया ने ऐलान किया कि पूरे मजमे के लिए खाने का इंतजाम है, 1 घंटे के अंदर सब लोग सहरी करके फारिग हो जाए। चुनाचे देगें पकी हुई थीं, उन्होंने फौरन दस्तरखान लगाए। हजरत से पूछा कि हजरत इतनी रात गुजर गई, आप कमरे में तशरीफ ले जाएंगे? फरमाया नहीं, मैं सहरी यहीं करूंगा। अब मगरिब का वुजू है और सहरी खाने का वक्त है, हजरत ने वहीं सहरी खाई। सहरी खाने के बाद तो फिर अक्सर व बेशतर हर बंदे को वुजू की तजदीद की जरूरत पेश आती है। तो मैं करीब हुआ, हजरत वुजू ताजा फरमाएंगे, वुजू ताजा फरमाएंगे? तो हजरत ने फरमाया हूं, ऐसे फरमाया हूं। मैंने कहा हजरत काफी देर हो गई। फरमाने लगे मेरा वुजू कोई कच्चा धागा है, मेरा वुजू कोई कच्चा धागा है। खामोश। हम लोग तो अपने हजरत से ऐसे डरते थे ना, अल्लाह अकबर, के लोग बादशाहों से भी इतना नहीं डरते होंगे। इतना रोब था हमारे हजरत का, बिल्कुल 100% नुसरत तो बिर रोब की अमली तस्वीर हमने अपने शेख के अंदर देखी थी। खामोश हो गए। अब अजान हो गई, फजर की नमाज होने लगी। तो ख्याल था कि हजरत नमाज पढ़ते ही कमरे में तशरीफ ले जाएंगे। तो जैसे सलाम फिरा तो मैंने फिर पूछा कि हजरत कमरे में जाना है? हजरत ने इशारा कर दिया और इशारा करके हजरत मिंबर पर बैठ गए। खुद ही फरमाने लगे कुर्रा हजरात को, सारी रात आपने कुरान सुनाया, अब मैं आपको कुरान सुनाऊंगा। हजरत का फजर का दर्स कुरान आपकी जिंदगी का पक्का मामूल था। कई होते सफर हजर, हजरत फरमाते थे ये जो सुबह मैं कुरान बयान करता हूं मुझे इस पे रोजीना मिलता है, ये फरमाते थे। इस मामूल को कजा नहीं होने देते थे। जहां भी होते फजर का दर्स कुरान पक्का। और दर्स कुरान ऐसा होता था कि चिड़िया को पर मारने की इजाजत नहीं होती थी। सब लोग अदब के साथ, ये नहीं हो सकता था कि कोई नींद से झूमे, नहीं। अल्लाह अकबर, हमारे हजरत तो ऐसे सीधा रखते थे। हजरत ने दरस कुरान शुरू कर दिया तो इस आजिज का ख्याल था कि भाई जैसे हम फजर के बाद तालीम करते हैं 10 मिनट की, तो ये दरस कुरान आज 10 मिनट का ही होगा। अल्लाह अकबर, हजरत ने तो भरपूर दरस कुरान, अल्लाह अकबर। हालांकि रमजान में जल्दी नमाज पढ़ी जाती है, हजरत ने उस वक्त दरस कुरान शुरू किया और इशराक के वक्त तक दरस कुरान देते रहे। और ऐसा अजीब हजरत पर जज्बा था कि फरमाया कि मुझे आयतों का तर्जमा करने की कोई जरूरत नहीं, तुम सब उलमा हो, तर्जमा समझते हो। फिर हजरत ने आयत के बाद आयत, आयत के बाद आयत, ऐसा मजमून कि हम हैरान। एक आयत पढ़ी फिर दूसरी पढ़ी, यानी जो तर्जमा समझने वाले थे वो तो हैरान थे कि ये आमद कहां से हो रही है। अजीब हजरत की कैफियत थी। लो जी इशराक का वक्त हो गया। अब जब हजरत ने दरस कुरान खत्म किया तो इशराक की नियत मान ली। इशराक पढ़ने के बाद हजरत कमरे में आए और वुजू की तजदीद की। आप इशा के वुजू से फजर की बातें करते हैं। हमने इस दौर में 90 साल के एक बुजुर्ग को जो शुगर का मरीज है इशा के वुजू से इशराक की नमाज पढ़ते आंखों से देखा है। पता क्या अल्लाह वालों को क्या क्या तौफीकें मिलती हैं। अपने पे कयास ना किया करें। अल्लाह ताला उनको नए नए आमाल की तौफीकें देता है, बंदा हैरान रह जाता है। चुनाते हमारे अकाबिर रमजान अल मुबारक में तिलावत कुरान की बहुत कसरत फरमाते थे। अगर दिल साफ हो तो कुरान इंसान के दिल को गुदगुदाता है। अब देखें ना, एक आदमी जुकाम का मरीज है, उसको क्या पता अंबर क्या है और खस का अतर क्या है, उसको तो खुशबू का पता नहीं चल सकता। इसी तरह चूंकि हम नजला जुकाम, गुनाहों के नजला जुकाम के मरीज होते हैं, हमें कुरान मजीद की तिलावत के लुत्फ का पता ही नहीं चल पाता। हम एंजॉय नहीं करते तिलावत को, बस खड़े होते हैं अपनी तरफ से। हर बंदा अपनी हैसियत के मुताबिक खड़ा होता है। कुछ समझ आ रही है कि क्या कहा जा रहा है, वो जरा ज्यादा जज्बे से खड़े होते हैं, बाकी झूम भी रहे होते हैं, खड़े भी होते हैं। और कई तो इस तरह खड़े होते हैं कि बस उनको अल्लाह अकबर का पता चलता है। आम तौर पर क्याम ऐसा ही होता है। हमने देखा जहाज में कई दफा नींद आ जाती है ना होंठ लगा के, तो अचानक जब जहाज लैंड करते हैं ना तो झटके के साथ आंख खुलती है। तो बिल्कुल इसी तरह का क्याम कि इमाम साहब के अल्लाह अकबर कहने पर फिर आंख खुलती है। मैं क्याम में था, ये हमारा क्याम है। अल्लाह वाले इस अल्लाह के कुरान की लज्जत को पाते हैं। कभी आपने सोचा मखलूक का कलाम अगर पढ़ा जाए तो हम पे बड़ा असर होता है। नात पढ़ दी जाए, नजम पढ़ दी जाए, कोई और अशार पढ़ दिए जाएं, फौरन आंसू। कुरान पढ़ने पे आंसू नहीं निकलते। हमारे अकाबिर ने इसकी वजह बताई। वो फरमाते हैं चूंकि मखलूक में दिल गिरफ्तार होता है तो मखलूक के कलाम से दिल जल्दी मुतासिर होता है। अगर ये अल्लाह की मोहब्बत में गिरफ्तार हो जाए तो फिर कुरान की आयतें सुनते ही ये दिल बेकाबू हो जाए। پھر اس پر اثرات ہوں گے. اللہ اکبر کبیرہ. چنانچہ صحابہ نبی علیہ السلام کی صحبت میں بیٹھتے تھے, اللہ کے محبوب صلی اللہ علیہ وسلم قرآن پڑھتے تھے, ذکر کرتے تھے, صحابہ کی کیفیت عجیب ہوتی تھی. ابو ہریرہ نام کی روایت ہے, توجہ سے سنیے, فرماتے ہیں نبی علیہ السلام نے فرمایا, لو انکم اذا خرجتم من عندی کنتم علی حالکم ذالکم, جب تم میری اس مجلس سے نکلتے ہو اگر تم اسی حال پر رہو, لزارتکم الملائکۃ فی بیوتکم, ملائکہ تمہاری زیارت کے لیے تمہارے گھروں میں آئے, تمہاری زیارت کرنے کے لیے. حنظلہ رضی اللہ تعالیٰ عنہ کو نبی علیہ السلام نے فرمایا, لو تکون قلوبکم کما تکون عند الذکر, جیسے مجلس سے ذکر میں آپ کے دل ہوتے ہیں ایسے اگر ہر وقت دل کی کیفیت رہے, لصافحتکم الملائکۃ حتی تسلم علیکم فی الطرق, تو فرشتے تم سے مصافحہ کریں اور راستے میں تمہیں سلام کرنے کے لیے آئیں. قرآن مجید کی تاثیر عجیب, وَإِنَّ مِنْهَا لَمَا يَحْبِتُ مِنْ خَشْيَةِ اللَّهِ, اللہ کی خشیت سے تو پتھر بھی کانپ جاتے ہیں, انسان تو پھر انسان ہے. اس لیے فرمایا انما المؤمنون, دیکھو مومنوں کی نشانی, الذین اذا ذکر اللہ وجلت قلوبهم واذا تلیت علیہم آیاتہ زادتہم ایمانا. دیکھا ایمان بڑھتا ہے اللہ کے قرآن کی آیتیں سن کے. اس لیے فرمایا الم یأن للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ وما نزل من الحق, صحابہ فرماتے ہیں کہ ایک مرتبہ نبی علیہ السلام نے وعظ فرمایا, بڑا مؤثر وعظ تھا. فرماتے ہیں وعدنا رسول اللہ صلی اللہ علیہ وسلم موعظۃ وجلت منہ القلوب, نبی علیہ السلام نے ایسا وعظ کیا دل تڑپ گئے, وزرفت منہ العیون, آنکھیں بہ پڑی. تو دل تڑپتے ہیں تو آنکھیں بہتی ہیں, آنسو نکلتے ہیں. ابن مسعود رضی اللہ عنہ فرماتے ہیں نعم المجلس, وہ مجلس کتنی اچھی ہوتی ہے کہ المجلس الذی تنشر فیہ الحکمت وترجا فیہ الرحمت انہ مجلس الذکر, جس میں رحمت برستی ہے اور وہ اللہ تعالی کی یاد کی مجلس ہوتی ہے. فرمایا مجلس الذکر محیات العلم, علم زندہ کرنے کی مجلس, وَيُحْدِثُ فِي الْقَلْبِ الْخُشُوعَ, اور اس سے قلب کے اندر خشوع پیدا ہوتا ہے. فرمایا القلوب المیتت تحیا بالذکر کما تحیا الارض المیتت بالمطر, جیسے بارش سے زمین زندہ ہو جاتی ہے اللہ کی یاد سے, انسانوں کے غافل دل اس طرح زندہ ہو جاتے ہیں. تو ہمارے اکابر قرآن مجید کی تلاوت کرتے تھے اور اس تلاوت سے ان کی کیفیت ہی عجیب ہوتی تھی, چنانچہ وہ قرآن مجید پڑھتے تھے اور ان کے آنسو نہیں رکتے تھے. حدیث پاک میں آتا ہے عینان لا تمسہم النار, دو آنکھیں ایسی ہیں جن کو جہنم کی آگ نہیں چھو سکتی, ان میں سے ایک آنکھ عینن بکت من خشیت اللہ, وہ آنکھ جو اللہ کی خشیت سے روتی ہے. چنانچہ فرماتے ہیں وَيُسْتَحَبُّ الْبُكَاءُ عِنْدَ تِلَاوَةِ الْقُرْآنِ, قرآن مجید کی تلاوت کرتے ہوئے رونا یہ ایک اچھا عمل ہے. وَهُوَ صِفَةُ الْعَارِفِينَ, یہ عارفین کی صفت ہے. وَشِعَارُ عِبَادِ اللَّهِ الصَّالِحِينَ, اور اللہ کے نیک بندوں کا شمار ہے. اس لیے فرمایا اللہ نزل احسن الحدیث کتاباً متشابہاً مثانی تقشعر منہ جلود الذین یخشون ربهم, اللہ اکبر کبیرہ. علامہ قرطبی رحمۃ اللہ علیہ فرماتے ہیں کہ مدح اللہ البکائین فی کتابہ, اللہ تعالیٰ نے اپنی کتاب اپنے کلام میں رونے والوں کی مدح فرمائی ہے. ان الذین اوتوا العلم من قبلہ
اذا یتلا علیہم یخرون للاذقان سجدا. سبحان اللہ. تو قرآن مجید کی آیتیں ہمارے اکابر سنتے تھے, روتے ہوئے اللہ کے سامنے سجدہ ریز ہو جاتے تھے. آج قرآن مجید کی آیات سنتے تو ہم بھی ہیں, سجدے بھی ہم کرتے ہیں, سجدے کی آیت ہوتی ہے, لیکن رو کے سجدہ کس نے کیا؟ اب ایک آیت سجدہ ہے, گھر جا کے سجدہ کر لینا. اذا تتلا علیہم آیات الرحمن, فرمایا خروا سجدا وبکیا. قرآن میں آیت تو سب پڑھ سنتے ہیں, کئیوں کو تو پتہ ہی نہیں چلتا کہ آیت کون سی پڑھی گئی, لیکن جتنے طالب علم پیچھے ہوتے ہیں یا علماء پیچھے ہوتے ہیں ان کو اندازہ تو ہوتا ہے نا کہ یہ آیت پڑھی جا رہی ہے, اور اس کے اوپر وہ سجدہ بھی کرتے ہیں, لیکن ان کو پوری زندگی خرو سجدہ پر عمل کی توفیق ہے, و بقیہ پر آج تک عمل کی توفیق نصیب نہیں ہوئی. ہم بھی اللہ تعالیٰ سے دعا مانگے کہ مولا ایسا دل دے دے کہ جیسے قرآن میں آپ نے فرمایا ہم بھی سجدہ اس کیفیت کے ساتھ کریں. نبی علیہ السلام نے ایک مرتبہ قرآن مجید کی تلاوت فرمائی, افمن ھذا الحدیث تعجبون وتضحکون ولا تبکون. تو بقا اہل الصفتی, اہل صفہ اصحاب صفہ اس کے اوپر رو پڑے آیت کو سن کر. نبی علیہ السلام نے فرمایا لا یلج النار من بقا من خشیت اللہ, جو اللہ کے کلام کو سن کر اس کی خشیت کی وجہ سے روئے گا اس کو جہنم کی آگ چھو نہیں سکتی. اور حدیث پاک میں آتا ہے قال رسول اللہ صلی اللہ علیہ وسلم لیلۃ من اللیالی فقال بسم اللہ الرحمن الرحیم. آپ نے قرآن کی تلاوت شروع فرمائی, بسم اللہ پڑھی, ثم بکا, بسم اللہ پڑھ کے رونے لگ گئے, ثم قال بسم اللہ ثم بکا, پھر آپ نے بسم اللہ پڑھی اور پھر رونے لگ گئے, فعادہا ثم بکا. حدیث میں آتے تیسری مرتبہ بسم اللہ پڑھا اور اللہ کے نبی تیسری مرتبہ پھر رونے لگ گئے, ثم قال ویل لمن لم تدرک رحمت اللہ. اللہ اکبر. تو وہ کیا دل تھا کہ بسم اللہ پڑھنے پہ رو پڑتا تھا؟ ہمارے اکابر کے اللہ اکبر واقعات میں یہ چیز کثرت سے ملتی ہے. اس لیے ویروا انہ علیہ الصلوۃ والسلام قام لیلۃ کاملۃ فی آیۃ, کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک پوری رات یہ آیت پڑھتے گزار دی, یرددھا, دوبارہ بار بار اس کو لٹاتے تھے. تو کیا فرماتے تھے؟ ویبکی, اور روتے تھے. وہ آیت کیا تھی؟ ان تعذبہم فانہم عبادک وان تغفر لہم فانک انت الغفور الرحیم. عبداللہ ابن مدلان روایت کرتے ہیں کہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں ایک رات داخل معی فی فراشی, نبی علیہ السلام میرے بستر پر تشریف لے آئے, ثم قال پھر فرمانے لگے یا عائشہ, اے عائشہ, اذن لی اتعبد ربی, مجھے اجازت دے میں اپنے رب کی عبادت کروں. قالت, نبی علیہ الصلوۃ والسلام نے تلاوت فرمائی, فبکا, رونے لگ گئے, حتی رأیت دموعہ قد بلغت الارض, حتیٰ کہ میں نے دیکھا کہ نبی علیہ السلام کی مبارک آنکھوں سے آنسو زمین پر ٹپک رہے تھے. اتنے آنسو تو تھے نا. اللہ اکبر کبیرہ. اللہ کے حبیب صلی اللہ علیہ وسلم اللہ کا قرآن پڑھ کے اتنا روتے ہیں کہ آنسو ٹپ ٹپ زمین کے اوپر گر رہے. اللہ اکبر کبیرہ. اور یہی کیفیت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی تھی. ابوبکر صدیق لانوں کے بارے میں آتا ہے وکان رجلن بکان, وہ بہت رونے والے بندے تھے, لا یملک دموعہ اذا قرأ القرآن, جب قرآن کی تلاوت کرتے تھے اپنے آنسوؤں کو روک نہیں سکتے تھے. اللہ اکبر. اور یہی آل عمر بن خطاب رضی اللہ عنہ کا تھا. چنانچہ یصلی بالناس, ایک مرتبہ عمر رضی اللہ عنہ نے نماز کی امامت فرمائی, فبکا فی قراءتہ, قرآن کی تلاوت کرنے میں وہ روئے، حتیٰ ان قطعت قراءتہ، حتیٰ کہ ان کی قراءت موقوف ہو گئی، ختم، روکنی پڑی. وَسَمِعَ نُحِيبَهُ مِن وَرَاءِ ثَلَاثَةِ صُفُوفٍ، صحابی کہتے ہیں کہ تین صف پیچھے تھا، ان کی ہچکیوں کی آواز میں سن رہا تھا. اللہ سسکیوں کی اور ہچکیوں کی آواز تین صف پیچھے والا بندہ سن رہا تھا، اتنا تو رو رہے تھے نا. اور کیا آیت پڑھ رہے تھے؟ انما اشکو بسی وحزنی الی اللہ. اور یہی حال باقی صحابہ کا. وقارہ ابن عمر، ابن عمر لانو ایک مرتبہ تلاوت کی، یوم یقوم الناس لرب العالمین بقا حتی خرا، رونے لگ گئے حتیٰ کہ زمین پر گر گئے. وم تنا ان قرات اخبابا دہا، جو بعد میں قرت کرنی تھی وہ قرت ان کی وہیں موقوف ہو گئی. مزاحم بن ظفر رحمت اللہ علیہ فرماتے ہیں، صلی بنا سفیان الثوری المغرب فقرا حتیٰ بلغ ایاک نعبد و ایاک نستعین بکا حتیٰ ان قطعت قراءته. تو سفیان ثوری رحمۃ اللہ کے ساتھ مغرب کی نماز پڑھی، انہوں نے سورہ فاتحہ شروع کی. سورہ فاتحہ کے اندر جب ایاک نعبد و ایاک نستعین کہا تو وہ رونے لگ گئے، حتیٰ کہ اس کے بعد وہ قرات ہی نہ کر سکے. فزید بن عیاض رحمت اللہ علیہ پڑھتے تھے، روتے تھے. ایک دفعہ پڑھا، ونبلو اخبارکم، یہ لفظ دل پر بجلی کی طرح پڑے اور انہوں نے رونا شروع کر دیا. عمر بن عبدالعزیز رحمت اللہ علیہ ایک رات یہ آیت پڑھ کے روتے رہے، فانذرتکم نارن تلظو. ابن عمر رضی اللہ تعالیٰ نے روئے، ان تبدو ما فی انفسکم او تخفوہ یحاسبکم بہ اللہ. محمد بن المنقدر کے بارے میں آتا ہے کہ ایک مرتبہ انہوں نے آیت پڑھی، وَبَدَا لَهُم مِّنَ اللَّهِ مَا لَمْ يَكُونُوا يَحْتَسِبُونَ، اور روتے رہے حتیٰ کہ روتے روتے صبح ہو گئی. ایک بزرگ تھے، انہوں نے تہجد میں آیت پڑھی، وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كَانَ عَلَىٰ رَبِّكَ حَتْمًا مَّقْضِيًّا، اور اس کو پڑھ کر وہ روتے رہے، پوری رات گزار دی. نبی علیہ السلام نے جب عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے مشورہ کیا کہ مجھے تو بخار ہے، تو میں کس کو تلاوت نماز کی امامت کے لیے کہوں، تو آپ کا ارادہ تھا کہ وہ کر صدیق لانو کو کہیں. تو عائشہ صدیقہ رضی اللہ عنہ نے کہا، ان ابا بکر رجل رقیق اذا قرا غلبہ البکا. آپ کو تو پتہ ہی ہے وہ نرم دل کے ہیں، جب انہوں نے تلاوت شروع کی تو ان پر رونے کا غلبہ ہو جائے گا. اس سے یہ پتہ چلتا ہے کہ صحابہ کرام تلاوت کے وقت کثرت کے ساتھ رویا کرتے تھے، کثرت کے ساتھ روتے تھے. کانا فی وجہ عمر بن الخطاب خطان اسودان من البکا، عمر دلانوں کے چہرے پر دو لائنیں تھیں کالے رنگ کی، اور اتنے آنسو گرتے تھے کہ رو رو کر آنسوؤں کے چہرے پر نشان پڑ گئے تھے. کتنا روتے ہوں گے بھائی کہ رو رو کر چہرے پہ نشان پڑ گئے. اللہ اکبر. امام نووی رحمت اللہ علیہ فرماتے ہیں، ملم یب کے عند تلاوت قراءت القرآن، جو شخص قرآن مجید کی قراءت کے وقت نہیں روتا، فل یب کے علا فقدان ہی للبکا، اس کو چاہیے کہ نہ رونے پر روئے، فَإِنَّهُ آزَمُ الْمَصَائِبِ، اس لیے کہ یہ بڑی مصیبت ہے اس کے اوپر، اس کو رونا ہی نہیں آتا. عبداللہ ابن عروہ ابن زبیر فرماتے ہیں صحابہ کرام کے بارے میں کہ کانو کما وصفہم اللہ تدمع اعینہم وتقشعر جلودہم. چنانچہ ایک صحابی نے قرأت کی، فَلَنَسْأَلَنَّ الَّذِينَ أُرْسِلَ إِلَيْهِمْ وَلَنَسْأَلَنَّ الْمُرْسَلِينَ. اللہ کے نبی صلی اللہ علیہ وسلم نے آیت سنی، مبارک آنکھوں سے آنسو آ گئے. اللہ اکبر کبیرہ. تو آخر ان کے دل اتنا جلدی ریسپونڈ کیوں کرتے تھے؟ اسکی ریزن ذرا سنیے. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, بات غور سے سننے کی ہے, فرماتے ہیں, لو طہرت قلوبکم ما شبعتم من کلام ربکم, اگر تمہارے دل گناہوں کی میل کچیل نجاست سے پاکیزہ ہوں تو تمہارے دل قرآن سنتے ہوئے کبھی تھک ہی نہیں سکتے, کبھی بھر ہی نہیں سکتے. ہوتا ہے نا پیٹ بھر جانا, کہتے ہیں قرآن سننے سے آپ کا دل بھر نہیں سکتا اگر آپ کا دل گناہوں سے پاک ہوگا. اس کا مطلب یہ کہ ہمیں جو قرآن سننا بوجھ نظر آتا ہے تو وجہ کیا بنی, ہمارے گناہوں کا بوال ہوتا ہے, ظلمت ہوتی ہے, گناہوں کی میل ہوتی ہے, جس وجہ سے دل پر اس کے اثرات نہیں ہوتے. ابن مسعود رضی اللہ تعالیٰ عنہ ایک عجیب بات فرماتے ہیں, فرماتے ہیں, من احب القرآن احب اللہ ورسولہ, جس نے قرآن سے محبت کی اس نے اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم سے محبت کی. فمن احب شیئن اکثر ذکرہ, اور جو کسی سے محبت کرتا ہے اکثر اس کا ذکر کرتا ہے. تو ہم اگر اللہ سے محبت کرتے ہیں تو پھر اللہ کا قرآن پڑھنے میں ہمارا جی چاہے گا کہ ہم پڑھتے ہی رہیں, ہمارا دل بھرے گا ہی نہیں. اور ایک بزرگ فرماتے ہیں کہ اذا اردت ان تعرف قدرك عند الله, بات ذرا توجہ سے سنیے, اپنی بات کو سمیٹنا چاہ رہا ہوں. فرماتے ہیں, ان اردت ان تعرف قدرك عند الله, کہ اگر تو چاہے تو اللہ کے ہاں اپنی قدر اپنا مقام معلوم کر لے, فانظر الى قدر القرآن عندك, تو یہ دیکھ کہ تیرے نزدیک اللہ کے قرآن کی کیا قدر ہے. جتنا تو اللہ کے قرآن سے محبت کرتا ہے اسی قدر اللہ رب العزت تجھ سے محبت فرماتے ہیں. تو اس سے کیا نتیجہ نکلا, ہمیں قرآن مجید کے ساتھ عشق کا درجہ رکھنا چاہیے, محبت کا درجہ رکھنا چاہیے, اس کے بدلے اللہ تعالی ہم سے محبت فرمائیں گے. چنانچہ کوئی دن تلاوت قرآن کے بغیر نہ گزرے. سب حضرات دل میں ارادہ کریں, حفاظ تو خیر اس بات کے زیادہ اہل ہیں, لیکن عوام الناس بھی اس بات کا ارادہ کریں کہ آج کے بعد ہماری زندگی کا کوئی دن قرآن کی تلاوت کے بغیر نہیں گزرے. تھوڑا زیادہ تو ہوتا ہی ہے, یہ کیا عجیب بات ہوئی, راستہ چلتے کوئی پوچھ لے جی کہ میں نے فلاں جگہ جانا ہے تو 10 منٹ اس کو دے دیتے ہیں, اور سارے دن میں قرآن مجید کی تلاوت کے لیے 10 منٹ بھی نہیں نکالتے. تو ہم نے تو اللہ کے اس کلام کی وہ قدر نہ کی جو کرنی چاہیے تھی. یہ ہمارے پاس مہمان ہیں, اگر ہم اس مہمان کو اگنور کریں گے تو قیامت کے دن ہمیں جواب دینا پڑے گا. آپ ذرا غور کریں کہ اگر آپ کا کوئی بہت قریبی عزیز اپنے بچے کو آپ کے پاس بھیج دے اور آپ اس بچے سے ملاقات ہی نہ کریں, وہ کئی دن آپ کے ہاں ٹھہرے, نہ بات نہ چیت نہ ملاقات, اور وہ اسی طرح واپس چلا جائے, تو والد کو کیا بتائے گا, کہے گا نا کہ ابو اس نے تو مجھ سے ملنے ہی گوارا نہ کیا, حق مانگے گا نا اپنا. اللہ رب العزت نے بھی تو ہمارے ہاں مہمان بھیجا ہے نا قرآن مجید, اگر اس کی تلاوت نہیں کریں گے مہینوں مہینوں. جی مجھے ایک طالب علم کہنے لگے کہ مجھے بخاری شریف پڑھے 9 سال کا عرصہ گزر گیا, اور اس 9 سال میں بیعت ہونے کے بعد میں نے پورا قرآن مکمل پڑھا, ورنہ قرآن مکمل پڑھنے کی مجھے توفیق نصیب نہ ہوئی. اس لیے یہ مہینہ شہر القرآن ہے, ہمیں چاہیے کہ ہم اس قرآن کو پڑھیں اور اپنے رب سے دعائیں مانگیں. چنانچہ حدیث پاک میں ہے کہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے ایک سوال پوچھا, اے اللہ کے نبی صلی اللہ علیہ وسلم, کون شخص سیدھا بے حساب جنت میں داخل ہوگا؟ امت کی والدہ نے سوال پوچھنے کا حق ادا کر دیا. جب بھی یہ حدیث پڑھتا ہوں نا تو دل میں یہ بات آتی ہے کہ واقعی انہوں نے نبی علیہ الصلوۃ والسلام کی صحبت پانے کا حق ادا کر دیا. اس قدر خوبصورت سوال پوچھا کہ اے اللہ کے نبی صلی اللہ علیہ وسلم, کون شخص بلا حساب سیدھا جنت میں داخل ہوگا؟ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جو شخص اپنے گناہوں پہ روئے گا اللہ رب العزت قیامت کے دن اس کو بلا حساب سیدھا جنت میں داخل فرما. ہم اگر قرآن پڑھ کے روئیں तो हमारे गुनाह इस तरह झड़ें जैसे पतझड़ के मौसम में दरख्तों के पत्ते झड़ जाया करते हैं। किसी शायर ने अजीब बात कही, जेड़ा लुत्फ है रोवण अंदर ओ विच बयान ना आवे, कि जो लुत्फ रोने में है ना वो बयान में नहीं आ सकता। जेड़ा लुत्फ है रोवण अंदर ओ विच बयान ना आवे, ते रोना दिल दी मैल उतारे नाले रुठड़े यार मनावे। ये रोना दिल की मैल उतारता है और रूठे हुए यार को मना दिया करता है। जेड़ा लुत्फ है रोवण अंदर ओ विच बयान ना आवे, रोना दिल दी मैल उतारे नाले रुठड़े यार मनावे, ते यादे खुदा विच रोवण वाला कदी दोजख विच ना जावे। जो अल्लाह की याद में रोता है कभी उस बंदे को दोजख में नहीं डाला जा सकता। अल्लाह रब्बुल इज्जत हमें भी कुरान मजीद के साथ ऐसा सच्चा इश्क और मोहब्बत का ताल्लुक नसीब फरमाए। ये कुरान मजीद अल्लाह की बोली है, अल्लाह रब्बुल इज्जत हमें इसको पढ़ने समझने की तौफीक अता फरमाए। वो आखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन। कुछ देर मुराक़बा कर लीजिए।
तकड़ी घत के तोल नमाही ते असी डाढ़े ए बांभरे, तकड़ी घत के तोल नमाही ते असी डाढ़े ए बांभरे, दर आयां दी लाज तुहानू चाहे खोटे ते चाहे खरे, दर आयां दी लाज तुहानू ते ना करो परे परे, गुलाम फरीदा पल्ले ऐब हजारा ते कोई माण किस ते करे। ना मैं सोहणी ते ना गुण पल्ले, ते मैं साईं नूं किवें मनावां, ना मैं सोहणी ते ना गुण पल्ले, ते मैं साईं नूं किवें मनावां, चारे लड़ मेरे चिकड़ा लिथड़े ते मैं केड़ा मल मल धोवां, साबण थोड़ा ते मैल घनेरी ते मैं बेपतना ते रोवां, गुलाम फरीदा कोई वस ना चलदा ते मैं हंजुआं दे हार परोवां। لا إله إلا الله محمد رسول الله سبحان ربي العلى الوهاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے کریم آقا، ہم آپ کے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، عیبوں کی پردہ پوشی فرما. اللہ ہم نہیں جانتے آج کی رات آخری ہے، یہ رمضان کی ایک رات اور بھی نصیب ہوگی. اے اللہ، قرآن مجید مکمل ہو چکا، آج کی رات میں ہم گناہگاروں کی توبہ قبول کر لیجئے، آج کی رات کو بخشش کی رات بنا دیجئے، مغفرت کی رات بنا دیجئے، اتقوا من النار کی رات بنا دیجئے. میرے مولا، ہم آپ کا قرآن سنتے ہیں، ہمیں رونا نہیں آتا. میرے مولا، ہم اپنے دل کی سختی کا علاج کس سے کروائیں؟ اے اللہ، آپ ہی تو جاننے والے ہیں حقیقت حال کو. اللہ، دل کو ایک رحمت کی نظر سے دیکھ لیجئے، اس سختی کو اللہ نرمی میں تبدیل کر دیجئے، اللہ اس کی میل کچیل کو ختم کر دیجئے. اے اللہ، ہمیں بھی بکا والی نعمت عطا فرما دیجئے، اپنی یاد میں رونے والوں میں ہمیں شامل فرما لیجئے. اللہ، قرآن مجید کا لطف عطا کر دیجئے، لذت عطا کر دیجئے. اے اللہ، ہمیں رات کے آخری پہر میں مناجات کی لذت عطا فرما دیجئے، تہجد پہ دوام عطا فرما دیجئے. میرے مولا، رحمت کا معاملہ فرمائیے. اے کریم آقا، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما لیجئے. اے اللہ، ہم آپ سے آپ کی محبت چاہتے ہیں، اللہ اپنی سچی محبت عطا فرما دیجئے. اے اللہ، اپنی محبت عطا فرما دیجئے. اے کریم آقا، جسمانی بیماریوں کو دور فرما دیجئے، روحانی بیماریوں کو دور فرما دیجئے. اے اللہ، اپنی رحمت سے آنے والے وقت کو گزرے وقت سے بہتر فرما دیجئے، زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا دیجئے. اے اللہ، آج کی رات میں جتنے لوگ یہاں موجود ہیں یا دور بیٹھے لوگ بات سن رہے ہیں، اللہ اپنی رحمت سے سب کی مغفرت فرمائیے اور اس کو ہماری بخشش کی رات بنا دیجئے. میرے مولا، رحمتوں کا معاملہ فرمائیے. کریم آقا، ہمارے قرآن پاک پڑھنے کو قبول فرما، سننے کو قبول فرما، تراوی کو قبول فرما، اعتکاف بیٹھنے کو قبول فرما، اور اس کے بدلے ہمیں اپنی رضا نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم، برحمتک یا ارحم الراحمین.